इन लोगों ने अपने तलवारों की नया में तोड़ दी, अपने सरों के बाल मुंडवा कर गंजे हो गए, उसने शहादत किया, एहराम पहने और कब्रे हुसैन के गिर्द तवाफ किया। उसके बाद एक पुख्ता अज़्म के साथ ऐनुल वर्दा की जानिब निकल पड़े।
खुदा उन लोगों की मगफिरत करे, अच्छे लोग थे बेचारे।
अगर वो लोग जीत गए तो
तुम में लोगों की पहचान नहीं है इब्राहिम, तुम में लोगों की पहचान नहीं है इब्राहिम। अगर इनके होलियों को खूब गौर से देखते तो जरूर समझ जाते कि तवाबीन सालों पहले मर चुके हैं और अभी कब्रों से दोबारा उठाए गए हैं, ताकि महशर में हुसैन की मदद ना करने के जुर्म में सजा पाए।
तुम मुठीबा ख्यालात के कैदी बन गए हो बिन यजीद, उस दिन से डरो कि तवाबीन ऐनुल वर्दा के फातह बन जाएं, और जब वो दिन आएगा तो इराक में जुबैरियों की मौत का दिन होगा।
तुम किस बात से खौफजदा हो इब्राहिम? हम तवाबीन के दोस्त हैं, ना के दुश्मन।
तवाबीन समझ गए हैं कि तुम मरवानियों के मुकाबले पर उनके जरिए एक गोश्त वाली ढाल बनाना चाहते हो। हमें तवाबीन के काम में दखल अंदाजी नहीं करनी चाहिए थी। कूफे की जानिब इसलिए भेजे गए हैं ताकि मुख्तार का शर खत्म करें।
हर काम अपने वक्त पर होता है इब्राहिम, जल्दी मत करो, सब बारी बारी। तुम दुआ करो कि मुख्तार अपने सकीदे पर रहे और इसे ना बदले और तवाबीन की मदद के लिए चला जाए।
तुम मुख्तार को कैद क्यों नहीं कर लेते उससे पहले कि उसके डर से दुआएं मांगनी पड़े?
मुख्तार को ताकत से मगलूब नहीं किया जा सकता,
मुख्तार को सियासत से जाल में फंसाना होगा।
जासूस भेजे वो लोग एक दिन और एक रात तोड़े, मगर शामियों के कोई आसार नहीं मिले।
हो सकता है कि ये भी जुबैरियों के झूठ और फरेबों में से हो, जो कि ये चाहते थे कि हमें जल्द अज जल्द उन मरवानियों के पास भेज दें। इंशाल्लाह अगर इस जंग में जीत गए तो आले जुबैर को इराक से निकाल फेंकेंगे। ये कौन सी बस्ती है मुसैयब?
करकीसिया।
हम करकीसिया में पड़ाव डालेंगे ताकि कुछ देर आराम कर लें।
शहर के दरवाजे बंद कर दिए गए।
वो क्यों?
उन्हें हमारी खबर मिली है, उन्हें डर है कि उनसे ना लड़े।
सैयब, हाकिम करकीसिया तो तुम्हारा जानने वाला है, तो उसने आखिर ऐसा क्यों सोचा?
क्या कहूं, यकीनन तवाबीन के इरादे से वाकिफ नहीं है।
मुसैयब, अपने जानने वाले के पास जाओ और कहो कि हमारा इरादा शामी लश्कर से लड़ना है। कहो कि एक बाजार लगा दे ताकि हम लश्कर वालों की जरूरत का सामान खरीदें।
जी शेख।
रुफा, ये पैगाम अबू इसहाक के लिए भेज दो।
अमीर, توابین اہل الوردہ کے راستے میں ہیں. ان کی تعداد تقریباً 4,000 افراد کی ہے. ان کا سالار ایک بوڑھا شخص ہے جس کا نام ہے سلیمان سرد خزائی.
زیادہ ہیں, بہت زیادہ ہیں.
تمہارا لشکر توابین سے 3 گنا زیادہ ہے.
اپنے پھوہڑ مغز کو استعمال کرو تاکہ تمہیں سمجھ میں آ جائے کہ ہر تواب 10 شامیوں کے برابر ہے. ان میں سے بعض تو اکیلے ہی ایک لشکر پر بھاری ہیں. اس کی مثال مختار ثقفی.
مختار توابین کے ساتھ نہیں آیا ہے امیر.
نہیں آیا؟ پکی بات ہے؟ مختار تو قاتلان حسین کے خون کے پیاسوں میں سے ایک ہے.
میں نے سنا ہے کہ وہ سلیمان سرد خزائی سے جنگ کی نوعیت کے حوالے سے اختلاف رکھتا تھا.
کیسا اختلاف؟
توابین کا ارادہ قاتلان حسین سے لڑنا ہے. وہ دنیا اور حکومت کی طرف کوئی رغبت نہیں رکھتے, جبکہ مختار علویوں کی حکومت دوبارہ برپا کرنا چاہتا ہے.
تعجب ہے. تو پھر ہمارا اصل رقیب میدان میں نہیں آیا. سنا تم نے ماخل, مختار نہیں آیا. مختار نہیں آیا. یہ کذاب ثقفی پتہ نہیں کب تک ہمارے خوابوں کی وحشت بنا رہے گا. شرحبیل ابن زیکلا, حسین ابن نمیر کو پیغام دو کہ جلد سے جلد عین الوردہ پہنچیں. تم نے توابین کو کہاں دیکھا؟
ترقیسیہ میں پڑاؤ ڈالا ہوا تھا.
میں چاہتا ہوں شرحبیل اور حسین توابین سے پہلے عین الوردہ پہنچ جائیں تاکہ زیادہ سے زیادہ اچھی آرائش لشکر کر سکیں. حسین بن نمیر کو لکھو کہ توابین شیعوں کے لشکر کا مقدمہ ہے. اس میں کوئی شک نہیں کہ ان کے زندہ رہ جانے والے مختار کی فوج سے جا ملیں گے. لہذا جتنا ہو سکے ان کا قتل عام کرو.
کیا لکھا ہے اس نے ابو اسحاق؟
لکھا ہے وہ قرقیسیہ میں ہمارا منتظر ہے.
وہ کس لیے؟
مدد مانگی ہے اس نے. بظاہر وہ زبیریوں کی چال کو سمجھ گیا ہے.
جب تک سلیمان نے خود سے نہیں بلایا تھا ہمارے پاس عذر تھا. اب جب کہ اس نے بلاوا بھیج دیا کوئی عذر نہیں. ہمیں اس کی مدد کرنی چاہیے.
صاحب کیا پتا کہ یہ بھی بن یزید کی چالوں میں سے ایک چال ہو.
یہ خط سلیمان کی جانب سے عبیدہ, بن یزید سے کیا واسطہ؟
خط تو سلیمان کا ہے مگر یہ فکر زبیریوں کی ہے. مجھے یقین ہے کہ بن یزید نے سلیمان کے اس قدر کان بھرے کہ اب وہ مختار سے مدد مانگنے پر مجبور ہو گیا ہے.
ہم حد سے زیادہ بد نظر ہو گئے ہو بیٹا. بن یزید تو چاہتا ہی ہے کہ شیعوں میں تفرقہ بازی شروع ہو جائے, اور تم کہتے ہو کہ سلیمان سے شیعوں کے اتحاد کی بات کرے گا. کیسی باتیں کرتے ہیں.
اگر کوفہ شیعوں سے خالی ہو گیا اور سب کے سب شامیوں سے لڑنے چلے گئے تو پھر بن یزید ہوگا اور کوفہ, جو کہ زبیریوں کی آماجگاہ بن جائے گا. اس وقت شیعوں کو کوفے کی گلیوں میں سر اٹھا کر چلنا بھی نصیب نہیں ہوگا, اس ڈر سے کہ وہ علی کا شیعہ ہے.
اگر ہم سلیمان کی مدد کے لیے چلے گئے اور شامیوں کو مار بھگائے تو کیا پھر بھی زبیری کوفے میں حکومت کر سکتے ہیں؟
اگر صرف حلوہ حلوہ کہنے سے منہ میٹھا ہو سکتا ہے تو شام کی فوج بھی اگر اگر کے خیالات سجانے سے ہار جائے گی. مروانی اپنی پوری طاقت کے ساتھ میدان میں اتر آئے ہیں صاحب. شیعہ اکیلے ان کا مقابلہ نہیں کر سکتے, پورے عراق علب کو مل کر ان کا مقابلہ کرنا ہوگا.
بھائیو, میں نے سلیمان کے اس خط کو پڑھ کر آپ لوگوں پر سے اپنی بیعت اٹھا لی. جو بھی چاہے توابین کی فوج سے ملحق ہو سکتا ہے.
تم کیا کرو گے مختار؟ قرقیسیہ جاؤ گے؟
خدا کی قسم اگر مجھے ذرہ برابر بھی جیتنے کی امید ہوتی تو اپنے قدم نہ روکتا, مگر افسوس شامیوں پر غلبہ کرنا کوفے پر غلبہ کیے بغیر میسر نہیں ہو سکتا.
مختار, اطراف کو خالی مت کرو. بن یزید تمہارے لیے گھات لگائے بیٹھا ہے.
گھبراؤ مت عبیدہ, توکل کرو. اب جبکہ سلیمان نے اپنی انا کو ختم کر کے بڑے جھکاؤ کے ساتھ ہم سے مدد مانگی ہے تو مناسب نہیں ہوگا کہ اس کی مدد نہ کریں۔ اس کے علاوہ ہمارا توابین کی فوج کی مدد کرنا حکمت سے خالی بھی نہ ہوگا۔ بن کامل، تم اور تمہارے ساتھی میری جانب سے مامور ہو کے توابین کی مدد کے لیے جاؤ۔ جہاں بھی دیکھو کہ اب جنگ مشکل ہے اور وہ لوگ شامیوں سے مقابلہ نہیں کر سکتے، انہیں پیچھے ہٹنے کو کہنا تاکہ کم سے کم خون بہے۔ صاحب، اسماعیل، اگر آپ لوگ بھی وہاں جانا چاہیں تو بن کامل کو میں نے جو کچھ کہا ہے وہ آپ کے بھی ذمہ ہے۔
کامل اور صاحب مختار کے ساتھیوں میں سے ہیں، مجھے لگتا ہے کہ یہ ان کی ذمہ داری ہے کہ توابین کی فوج میں پھوٹ ڈالے۔
ان کی اصل ذمہ داری کے بارے میں کچھ سمجھ نہیں پائے۔
یہ گروہ منہ نہیں کھولتا ہے امیر، بڑی مشکل سے ان کے منہ سے کوئی بات نکلوائی جا سکتی ہے۔
مطلب کیا یہ ہو سکتا ہے کہ وہ لوگ سلیمان اور اس کے ساتھیوں کے درمیان پھوٹ ڈال کر انہیں شامیوں کی جنگ سے روک سکیں؟
کیا کہہ سکتا ہوں امیر، بعید نہیں ہے کہ ان کا ارادہ توابین کو سست کرنے کا ہو۔ یہ ہو سکتا ہے کہ خود سلیمان ان کی باتوں میں نہ آئے، مگر سارے توابین تو سلیمان کی طرح نہیں ہیں۔
یہ لیجیے، یہ رہا علی جناب کی احمقانہ سیاست کا نتیجہ۔ مختار نے ایک چال کے ذریعے سے آپ کی پوری بازی خراب کر دی۔ تم یوں نوالے کو اتنا سر کے گرد گھما کے کیوں کھانا چاہتے ہو؟ مختار کو قید کر لو، تمام پریشانیاں ختم ہو جائیں گی۔ اس سے پہلے کہ مکہ کی طرح یہاں بھی پرندہ پنجرے سے اڑ جائے، کام تمام کر دو۔ خدا کی قسم، سوچو گے تو مغلوب ہو جاؤ گے۔
اگر واقعی مختار کو مارنے یا اسے قید کرنے کا ارادہ رکھتے ہیں تو یہ بہترین موقع ہے۔
کیا ہوا اما جان؟
ان کے دستک دینے سے لگ رہا ہے کہ مختار کو شکار کرنے کے لیے آئے ہیں۔
خدایا رحم فرما۔
مختار کہاں ہے؟
آپ لوگ کون ہیں، کیا چاہتے ہیں کہ آدھی رات کو لوگوں کو تنگ کر رہے ہیں؟
بکواس بند کرو ورنہ تمہیں کتے کی خوراک بنا دوں گا، پیچھے ہٹو۔ مختار کہاں ہے؟
تم لوگوں کو خدا کا خوف نہیں ہے کیا؟
تم کچھ مت بولو ثابت،
زبان بھی چلانا جانتے ہو شہزادے۔ میں نے پوچھا مختار کہاں ہے؟
مردوں کی طرح بات کرو بے غیرت۔
اے ابن مضارب، یہ بہتر ہوتا کہ اپنے اموی ہم منصب بن حریث کے انجام کو اپنے لیے سبق بنا لیتے۔ ان منصبوں کی کوئی اوقات نہیں ہوتی۔
میں واعظ و نصیحت سننے نہیں آیا ہوں مختار، تم میرے قیدی ہو۔
تمہارے آقا نے جلد بازی کر دی، میں سمجھ رہا تھا کہ توابین کے انجام تک صبر کرے گا۔
اگر میرے اختیار میں ہوتا تو جس دن تم کوفے میں آئے تھے اسی دن تمہیں زنجیروں میں جکڑ دیتا۔ تمہارے جیسوں کے ہوتے ہوئے کوفہ کبھی خوشحالی نہیں دیکھے گا۔ اس سے پہلے کہ تمہاری توہین کروں، چلو میرے ساتھ۔
اماں جان، میری غیر موجودگی میں ام ثابت کا خیال رکھے گا، بظاہر یہ بہت تھک چکی ہے۔
پھر سے زندان بابا۔
साबित बेटा, मेरे लिए जिंदान उसी तरह है जैसे तुम्हारे लिए इल्म नुजूम है। मैं जिंदान में खुदा से और करीब हो जाता हूँ। तुम भी कोशिश करो कि मेरी गैर मौजूदगी में खुदा को पा लो।
ये जिंदान मक्का की बैत का नतीजा है। तुम्हें जिंदान की जरूरत है। जाओ मुख्तार, खुदा तुम्हारा मुहाफिज है।
मेरे पीछे मौत को लब्बैक मत कहना। मुख्तार के दिल में जो कुछ है उसके लिए आपकी सांसों की जरूरत है माँ।
मैं कोशिश करूंगी कि जी सकूं मुख्तार।
कूफे के दोनों नए चापलूस हुक्मरान बजाते खुद आए हुए हैं। आप लोगों ने आधी रात को क्यों जहमत की? आपके नौकर काफी हद तक समझदार और फरमाबरदार हैं। हैफ है कि अपनी नमाज शब से महरूम हो गए आप।
हम उस घर को करीब से देखने के लिए आए हैं जिसने मुसलमानों के खुलफा के खिलाफ इस कदर साजिशें की हैं। बेशक सबसे कमजोर घर मकड़ी का घर होता है, समझे?
तुम उसी तलहा के नवासे हो कि जंग जमल में मेरी मुराद मौला अली की जुल्फिकार ने उसकी आबरू को खत्म करके उसके खानदान को रुस्वा कर दिया। जमल का बदला लेने आए हो। खुदा का शुक्र है कि तुम्हारे इस बुग्ज़ कीने ने साबित कर दिया कि मुख्तार अली का शिया है।
तुम बहुत होशियार हो मुख्तार, बहुत। ये मैं उस वक्त समझा जब तुमने कूफे की अमीरी को ठुकरा दिया। मक्के से फरार खलीफा की परेशानी का सबब बना, लिहाजा मुझे भेजा ताकि तुम्हें मार करूं। इब्ने मुजारिब,
जी अमीर,
इस सोए हुए शेर को एहतराम के साथ उसके नए घर का रास्ता दिखाओ।
चलो मेरे साथ। चलो दरवाजा खोलो।
जुबैर का जिंदान बान बनना तुम्हारी मजबूरी थी क्या, जो अपनी आबरू का सौदा कर लिया बगैरत?
देखचा देखचे से कहता है कि तेरा मुंह काला है। अगर आले जुबैर की बैत करना ऐब है तो तुमने क्यों बैत कर ली और उनके लश्कर के सलार बन गए? क्या खलीफा के दिए हुए सिक्के कम थे जो तुमने बैत तोड़ दी? खयानतकार
बगैरत, मैंने इसलिए बैत तोड़ दी क्योंकि मैंने देखा कि आले जुबैर न दीन को जानता है और न रसूल को।
पनाह खुदा, बिलाखिर बैत तोड़ने वाला दीन का गमखार बन गया। माँ से ज्यादा चाहने वाली दाया बन गए हो।
ये बातें उन मुट्ठी भर अजम लोगों से कहो जो समझते हैं कि मुख्तार उनका बचाने वाला फरिश्ता है।
तुम दोनों आपस की लड़ाई खत्म करो। जायदा, अपने चचेरे भाई का ध्यान रखना, खतरनाक आदमी है।
अरे ओ बिन मुजारिब, ये तंज ताने क्यों कस रहे हो? आपस की लड़ाई का क्या मतलब है? मैंने शख्स के अकीदों से कुछ कम नुकसान नहीं उठाए हैं। मेरा अख्तियार होता तो आज ही रात इसकी रूह कब्ज कर लेता।
जायदा, मैंने कोई तंज ताने नहीं कसे। तुम वाकई अगर मुख्तार को मारना चाहते तो अब तक मार चुके होते। ये अपने खून की खासियत है, एक दूसरे का गोश्त खा लेते हैं मगर हड्डियां दूर नहीं फेंकते। बहरहाल ध्यान रखना, गफलत से काम लोगे तो नुकसान उठाओगे।
आओ, मेरा गुना क्या है जो मैं तुम्हारा चचा साथ भाई बना हूँ फितने?
अगली हुकूमत में क्या बनना चाहते हो जायदा? यही जिंदान मान की जिम्मेदारी जचती है तुम्हें।
अपना मुंह बंद करो, बूढ़े हो गए हो मगर अब तक बच्चों की तरह ख्यालात सजाते रहते हो।
<स्थाथ
रहा हूँ। जनाब हुसैन इब्ने नुमैर ने हुक्म दिया है कि उसे एक मंजिल पीछे पड़ाव डालिए।
तुमने कुछ सुना दोस्त? इब्ने नुमैर ने मुझे हुक्म दिया है।
क्या काम ख्याली है इब्ने नुमैर? वो होता कौन है शुराबील पर हुक्म चलाने वाला?
शुराबील सिर्फ इब्ने ज़ियाद की सुनता है और किसी की नहीं। हम यही पड़ाव डालेंगे एक मंजिल आगे इब्ने नुमैर से।
शाम का एक हिस्सा ऐन उल वर्दा के शुरू के हिस्से में पड़ाव डाल चुका है और अभी अभी पहुंचे हैं। अभी अच्छी तरह कदम नहीं जमाए हैं उन लोगों ने। उनका सालार शुराबील इब्ने ज़ी कला है। शुराबील से एक मंजिल आगे हुसैन इब्ने नुमैर ने पड़ाव डाला है।
ये कैसी आराइश लश्कर है? दोनों ने एक जगह पड़ाव क्यों नहीं डाला?
मैंने बनी तकलब के लोगों से सुना है कि हुसैन बिन नुमैर और शुराबील के दरमियान इख्तलाफ है। गोया हुसैन का दावा यह है कि वो सबका सालार है और शुराबील कहता है कि हुसैन कौन होता है जो मेरे ऊपर सालार बनाया जाए। उसने इब्ने ज़ियाद को खत लिखा है और उसके जवाब का इंतजार कर रहा है।
शायद ये कुछ चाल हो।
कैसी चाल बिन वाल?
शायद वो लोग चाहते हैं कि हमारी फौज को बारी बारी जंग में मसरूफ करें ताकि थका दें। अगर तवाबीन अपनी पूरी फौज के साथ शुराबील से लड़ने चले जाएं और उसे तबाह कर दें तो हुसैन के लश्कर तक पहुंचेंगे, और अगर हुसैन के लश्कर को शिकस्त दे देंगे तो फिर जाकर असल रकीब के मुकाबले पर पहुंचेंगे जो कि इब्ने ज़ियाद है। मगर कब? जब हम खुद कठिन जंग कर चुके होंगे और खासे थक चुके होंगे।
इस तरह तो हमें भी अपनी फौज को तीन हिस्सों में बांट लेना चाहिए और उन्हें तीन अलग अलग बारियों में मैदान में भेजें।
जनाबे सुलेमान, शुराबील को मेरे हवाले करते हैं।
खुदा तुम्हें अज्र दे बंदा खुदा, इतनी आसानी से तुम्हें ये नहीं कर सकता। ये सब के सब लड़ने आए हैं।
हमें कुरानदाजी करनी होगी मुसैब। जिसका भी नसीब हुआ वो शुराबील से लड़ने जाए।
जाओ ताकि सब एक एक लकड़ी उठा लें। को मिला के देखिए, उसे चुना जाएगा जिसकी लकड़ी सबसे छोटी।
जनाब शुराबील, या जंग या ये के वो लोग जो फर्जंद रसूल के कत्ल में शरीक थे और आप लोगों के दरमियान इस वक्त मौजूद हैं, उन्हें हमारे हवाले कर दीजिए।
दोबारा बड़बड़ाओ, मैंने ठीक से नहीं सुना।
अपने उस गुलाम बच्चे से पूछ ले जिसके पास दो कान है और उसने अच्छी तरह सुन लिया है। मैं खेमे के बाहर इंतजार कर रहा हूँ।
जबान चलाता है।
जंग के नकारे बजाओ, हम लड़ेंगे।
Oh!
सरबान, कोई बात हुई है क्या?
खामोश रहो। कुछ भी हुआ तुम गूंगे रहोगे, समझे? न खांसोगे न छींकोगे,
वरना मैं तुम्हारी जान की जमानत नहीं दूंगा। जी अच्छा।
काफले को रोको, मैं कहता हूँ काफले को रोको। कहाँ जा रहे हैं वो?
खुदा ने चाहा तो शाम जा रहा हूँ।
ऊँटों पर क्या लदा हुआ है?
कुछ ईरानी खुश मेवे और कुछ कारवा वालों के खाने पीने का सामान।
ऊँटों पर बिठा दो और इनके सामान की तलाशी लो।
आप लोग किसी चीज को ढूंढ रहे हैं पहलवान?
इंसान के रूप में एक हैवान है जिसको हम तलाश कर रहे हैं। तीसरे मरजाना का नाम सुना है तुमने?
खुदा की पनाह, तुम ऐसा करो, ऊँटों के होलियों को देखो, शायद उसे पहचान लो।
किनाई ने क्यों गुप्त कर रहे हो?
खुदा तुम्हें बख्शे, इब्ने मरजाना को ऊँटों के सामान में छुपाना किसी ऊँट को सामान में छुपाने के बराबर है।
नीचे मत करो राम सारे।
फिर कोई बहरा ख्वाब देख लिया? फिर तुम्हारे उल्टे सीधे हालात ने काम दिखा दिया। ये बार बार की कभी भी तुम्हें मुख्तार के आने से पहले खत्म कर देगी। उठो उठो।
आखिर कब तक मैं ऊंट के पेट के नीचे बना रहूंगा? खुदाया, ये ऊंट मेरी तकदीर का हिस्सा कहां से हो गया?
ये वही ऊंट था जो तुम्हें बचा गया। अगर उस ऊंट का पेट ना होता तो कूफे के हंगामाराई करने वाले तुम्हारे टुकड़े टुकड़े कर देते।
महकल, इतना ही काफी होता कि हंगामाराई करने वाले उसे बिठा देते।
ठीक है, अच्छा है उनके जाहिल दिमाग में ये ख्याल नहीं आया कि उसे बिठा दे। तुम्हें तो शुक्र गुजार होना चाहिए तुम्हारे दुश्मन कुछ कम अकल अफराद हैं। अपने आप को तकलीफ क्यों दे रहे हो?
यह ख्वाब बिला वजह मुझे नजर नहीं आया।
इसकी हिकमत भरा हुआ पेट है, तुम कम खाओ। इसके बाद अगर ये ऊंट वाला ख्वाब देखा तो मेरा मुंह तोड़ देना। मोटा आदमी बदहवास हो जाता है और बदहवास आदमी बुरे ख्याल का शिकार।
नहीं, नहीं।
आमिर,
क्या हो गया कासिद?
आप पे कुर्बान जाओ, ये मेरा नसीब है कि एक बुरी खबर लाया हूँ।
तो बताओ ना क्या हुआ है?
तवाबीन ने शुराबील की उर्दूगाह पर हमला करके सबको मार डाला। हा? हा?
قبول فرمائے۔
مرحبا، خدا تمہیں جزائے خیر۔ اے مسیح، تمہاری اس ضرب نے شامی بوڑھوں کو سفین کی آگ دلا دی ہو۔ اگر ان کے پاس عمر و آس نہ ہوتا جس نے قرآن نیزوں پر اٹھا لیے تھے، ایک دن بھی باقی نہ رہ پاتے۔
اگر عمر و آس کو بھی قبر سے اٹھا کر لے آئے
اور وہ لوگ اپنے تمام ہیلوں کو نیزوں پر اٹھا لیں، اب بھی توابین کے ایمان پر آنچ نہ لا سکیں گے۔ شرابیل کی اردوگاہ کی ہر ہر چیز کو غنیمت کے طور پر لے آئے، صرف شرابیل ہماری جنگ سے فرار ہوگی۔
زیادہ دور نہیں جائے گا مسیح، اگر خدا نے چاہا تو ہم شرابیل، حسین اور ان کے فسادی امیر کو شکار کر لیں۔
پناہ میں امیر، آپ مجھے بچا لیجیے۔
جب تمہارا دوسرا کان کاٹ دوں گا تب سمجھو گے کہ تمہیں نفاق نہیں کرنا چاہیے تھا اور تمہیں حسین سے اس طرح الگ نہیں ہونا چاہیے تھا۔
معاف کر دیجیے امیر، اپنی غلطی کا ازالہ کر دوں گا۔
ازالہ کرو گے؟ کیوں ازالہ کرو گے ملعون؟ جانتے ہو کیا کیا؟ ایک تو 2000 افراد کے لشکر کا سامان لٹوا چکے، باہر میں جائے اپنے لشکر کے تمام افراد مروا چکے ہو، وہ بھی جہنم میں جائے۔ تم نے اپنے اس تحقیر آمیز شکست کے ساتھ وہ کام کیا ہے کہ اب ہاتھی بھی ان کا مقابلہ نہیں کر سکے گا۔
ایک اور مہلت دے دیجیے امیر، اگر میں نے غلطی کا اظہار نہ کیا تو مجھے جان سے مار دینا۔
تم غلط کر رہے ہو، اسے ایسے توڑو کہ وہ اپنے آپ کو دوبارہ بنا تو سکے۔
اے امیر، اس نافرمان گناہگار کو میری زبان پر معاف کر دے، مجھے یقین ہے کہ یہ شکست اس کے لیے عبرت ہوگی کہ یہ اپنے بے جا غرور ختم کر دے، اسے ایک فرصت دے دے تاکہ اپنی خطا کا ازالہ کر سکے۔
خدا کرے یہ شکست اسے انسان بنا چکی ہو۔ اٹھو، 8000 سپاہی لے جاؤ اور حسین بن نمیر کے لشکر میں شامل ہو جاؤ اور اس کے حکم کے مطیع رہنا۔ تمہاری خیر نہیں، اگر اب کسی غلطی کے مرتکب ہوئے یا غرور میں کوئی غلط کام کیا تو تمہاری ماں کو تمہارے غم میں رلا دوں گا۔
آپ کا حکم سر آنکھوں پہ امیر۔
شرابیل، اگر میری سفارش نہ ہوتی تو اپنی بقیہ آنکھ اور کان بھی کٹوا دیتے۔ خدا کے لیے میری توہین مت کروا دینا۔
میں مشکور ہوں ماکل، خدا کی قسم ایسی جنگ لڑوں گا کہ اب تک کسی نے اس کی مثال تک نہ دیکھی ہوگی۔
خبردار، جو حسین سے حسد کیا تم نے وہ تم سب کا سالار ہے، سمجھ میں آیا؟
جی امیر، آپ کو کوئی شکایت نہیں ہوگی۔
شرابیل کو 8000 افراد کے ساتھ حسین ابن نمیر کی مدد کے لیے بھیجا گیا ہے، اب سب کو ملا کے ان کی تعداد 20000 ہو گئی ہے۔
یعنی ایک پر پانچ، یعنی ہر طواب کو 5 شامیوں سے لڑنا ہوگا۔
بہت آسان ہے جناب شیخ، شرابیل سے لڑنے کے دوران ان کی تعداد 7 گنا تھی۔
ہماری پچھلے ایک آدھ دنوں میں حسین ابن نمیر سے ہونے والی جنگوں میں کافی برکتیں تھیں۔ دشمن پر طاری ہونے والے خوف کے علاوہ یہ ہوا کہ شامیوں کی جنگ آرائش تاوبالا ہو گئی اور وہ لوگ اپنی پوری طاقت کے ساتھ میدان میں اتر آئے۔
کیسے بنوال؟
عقل سلیم یہ کہتی ہے کہ شرابیل اپنے زی قلعہ اس ذلت آمیز شکست اور اتنے سارے نقصانات کے بعد شام کی فوج سے ہی نکالا جائے۔ آپ لوگ جانتے ہیں کیسے سے پیسالار کی زیر نگرانی جو فوجی ہیں وہ کبھی اس جیسے شخص پر بھروسہ نہ کریں، بلکہ ممکن ہے کہ اس کے حکم پر عمل ہی نہ کریں۔ جب ایسے شخص کو میدان میں بھیج رہے ہیں، وہ بھی سردار کی حیثیت سے، آخر اس کا مطلب کیا ہے؟ مطلب یہ کہ ان کے پاس ضروری اور کارآمد قوت اور فوج نہیں ہے۔
حق بنتا تھا
कि शुराबील को पत्थर मारे गए हैं। अजीब सी बात है कि इस मजरू आबरू के साथ उसे दोबारा मैदान जंग में भेजने के लिए तैयार हो गए हैं। या तो ये कि बिनवाल के कहने के मुताबिक मर्दों की कमी हो गई होगी।
आप लोगों का मकसद यह है कि हमें भी अपनी पूरी ताकत के साथ मैदान में उतरना चाहिए, क्या मैंने ठीक समझा बिनवाल?
तकरीबन यही मौजू है रुफ़ा। हमारी जंग इब्ने नुमैर सकूनी और शुराबील इब्ने ज़ी किला के साथ एक तारीख साज जंग होगी। अगर बफ़ज़ले खुदा जंग जीत जाए तो इब्ने ज़ियाद मलून हमारी मुट्ठी में होगा।
हम हर लिहाज से दुश्मन से बढ़ता रहे, हालात भी हमारे हक में हैं, हमारी रूह भी उनसे कई गुना ज्यादा पुरजोश है और हमारा हदफ भी मुकद्दस है, सिर्फ गिनती में उनके बराबर नहीं है। और ये भी तवाबीन के ईमान की ताकत और उनके शौक शहादत के साथ इजाले के काबिल है। कल रात मैं कुछ देर मैदान में चहलकदमी कर रहा था। ज्यादातर फौजियों का मौजू गुफ्तगू पिछले एक आध दिनों के शोहदा पर रश्क करने से मुतालिक था। बहरहाल बेहतर ये रहेगा कि हम एहतियात का दामन थामे रहें और एक मुनासिब जंगी आराइश के साथ दुश्मन की तरफ पेशकदमी करें। मैंने ऐसी आराइश सोची है जिसके बारे में हम मिलकर तैयारी करते हैं और एक दूसरे के मशवरों पर गौर करते हैं। ये देखिए, हम 5 दस्तों में बंट जाएंगे।
जिन लोगों ने दिमाग चलाया है, आराइश का अंदाज बदल गया।
हमला शुरू करूंगा।
हुसैन नहीं अमीर, तुम तब इंसान बनोगे पिसरे ज़िकला।
बहुत खूब अमीर, अब ठीक है, इजाजत है मैं हमला शुरू करूं?
नहीं
नहीं, क्यों?
इस लश्कर का वारिस है, तुम समझते हो कि सारे फौजी उस शख्स पर जो एक बार उसवाई के साथ भाग गया और अपने लश्कर को इराकी की तलवारों के हवाले कर दिया एतमाद करेंगे? ये सिपाही इंसान है, चुकंदर के छिलके नहीं। अगर मैं इब्ने ज़ियाद की जगह होता तो तुम्हें एक दुम्बा भी चराने नहीं देता, कुछ आके 8,000 अफराद का सिपा सलार बनाओ। अपनी जगह पर जाओ और हुक्म मिलने का इंतजार करो, जल्दी। अहमक आदमी, ये समझता है मैंने भी इसकी तरह खदे का मक्स खाया है। बिन मुखारिक,
जी अमीर,
उल्टे हाथ से हमला शुरू करो। उल्टे हाथ से हमला शुरू करो।
जी अमीर।
तीर अंदाजो। आगे बढ़ो।
ज्यादा बुलंद है। इराकी ऊपर गलबा करना दुश्वार है, जैसा भी हो सके उनके परचम को नीचे गिरा दो।
जी अमीर।
दुश्मन को पीछ नहीं दिखाएंगे।
पीछे हटना तो एक जंगी आराय है रूपा, वो दुश्मन को पीठ दिखाना तो नहीं। हमने अब तक वो जंग लड़ी है, किसी ने ऐसी जंग नहीं देखी होगी।
जितने भी मार रहे हैं कोई फायदा नहीं हो रहा,
ऐसा लग रहा है कि जमीन से छानी उबल उबल कर निकल रहे हैं। पीछे हट जाओ रूपा, आके अपने लश्कर की मरम्मत करके दोबारा इन छानियों पर हमला कर दे और अपने मरने वालों का इंतकाम ले सके।
अगर पीछे न हटे तो अपना मकसद नहीं पा सकेंगे, हमारे साथियों का खून जाया होता रहेगा।
हट जाओ।